इसराइली फौज के हाथों मजीद 10 फलस्तीनी हलाक। शाम में हुकूमती बमबारी हलाकतों की तादाद 40 हो गई। और सुनिएगा, वर्जिश करने से जिस्म की चर्बी आखिर कहाँ जाती है। ये बीबीसी उर्दू सर्विस है, नादिया सुलेमान से खबरें सुनिए। फ़िलिस्तीन के महकमे सेहत का कहना है कि मुजाहिरीन और इसराइली फोर्सेस के दरमियान गजा और इसराइल की सरहद पर झड़पों के नतीजे में मजीद 10 फ़िलिस्तीनी हलाक हो गए हैं। खबर की तफसीलात सुनिए रजा हमदानी से।
फ़िलिस्तीनी हुकाम के मुताबिक इसराइली फोर्सेस के साथ झड़पों में 1300 से ज्यादा अफराद जख्मी हुए हैं। दूसरी जानब इसराइली फौज का कहना है कि उसने मुजाहिरीन पर गोली उस वक्त चलाई जब उन्होंने सरहद की खिलाफ वर्जी की। इसराइली वजीर दिफा ने तनबीह की है कि जो भी गजा और इसराइली सरहद के करीब आएगा वो अपनी जान को खतरे में डाल रहा है। मुजाहिरीन का मुतालबा है कि उन महाजरीन को अपनी आबाई जमीनों पर वापस आने की इजाज़त दी जाए जो अब इसराइल का हिस्सा हैं। जबकि इसराइल का कहना है कि अस्करियत पसंद ग्रुप हमास हमले करने के लिए ये रैलियां निकाल रहा है। याद रहे कि गुज़िश्ता हफ्ते फ़िलिस्तीनियों और इसराइली अफवाज के दरमियान झड़पों में 20 अफराद हलाक हो गए थे।
पाकिस्तान और इंडिया के दरमियान मुतनाज़ कश्मीर को तकसीम करने वाली लाइन ऑफ कंट्रोल पर दोनों अफवाज के दरमियान गोलाबारी और फायरिंग का तबादला हुआ है। पाकिस्तान के ज़ेर इंतज़ाम कश्मीर के हुकाम के मुताबिक नकियाल सेक्टर में भारतीय फ़ौज की फायरिंग और गोलाबारी से एक खातून हलाक जबकि बच्ची समेत 3 अफराद जख्मी हो गए हैं। मुजफ्फराबाद से रिपोर्ट कर रहे हैं औरंगजेब जलाल।
पाकिस्तान के ज़ेर इंतज़ाम कश्मीर के हुकाम के मुताबिक भारतीय फ़ौज ने आज दूसरे रोज़ भी ज़िला कोटली के नकियाल सेक्टर में बिला इश्तियाल फायरिंग और गोलाबारी का सिलसिला जारी रखा। उनके मुताबिक भारतीय फ़ौज की जानब से दागे जाने वाला एक मार्टर का गोला लंजोट गांव में एक रिहायशी मकान के करीब गिरा जिसके नतीजे में एक खातून हलाक जबकि एक बच्ची समेत 3 खवातीन जख्मी हो गईं। जख्मी ख्वातीन को जिली हेडक्वार्टर अस्पताल कोटली में मुंतकिल कर दिया गया है।
पाकिस्तान के स्टेट बैंक ने मुल्क के तमाम बैंकों को तंबीह की है कि बिटकॉइन, लाइटकॉइन और पगकॉइन समेत तमाम वर्चुअल करेंसियों की मदद से होने वाली किसी भी लेन देन को मशकूक करार देकर स्टेट बैंक को मुतला करें। अहवाल बता रहे हैं उबैद मलिक।
स्टेट बैंक ने एक नोटिफिकेशन में कहा है कि कोई भी वर्चुअल करेंसी पाकिस्तान में कानूनी तौर पर रकम की हैसियत नहीं रखती और इसकी खरीदो फरोख्त या इनके लेन देन के लिए कोई भी शख्स या इदारा मुल्क में लाइसेंस नहीं रखता। नोटिफिकेशन में बैंकों को ये भी तजवीज़ दी गई है कि वो इस हवाले से सारिफिन को कोई खिदमात फराहम न करें बल्कि अगर उनके इल्म में आता है कि कोई फर्द वर्चुअल करेंसी का लेन देन कर रहा है तो उसे मशकूक करार देकर स्टेट बैंक को इतला दें।
शाम के दारुल हुकूमत दमिश्क के शिमाल मशिक में बागियों के ज़ेर कब्ज़ा इलाके दूमा पर फजाई हमलों में हलाक होने वाले अफराद की तादाद बढ़कर 40 हो गई है। तफसीलात नासिया कुलजार की ज़बानी।
हलाक होने वाले अफराद में बड़ी तादाद खवातीन और बच्चों की भी है। दोमा में गुज़श्ता कई हफ्तों से हालात बेहतर थे, ताहम बागी जंगजुओं के साथ जारी मुज़ाकरात में नाकामी के बाद जुमे की शाम फजाई हमलों का आगाज हुआ। सरकारी खबर रसां इदारे सना के मुताबिक जैशुल इस्लाम नामी बागी ग्रोह को हथियार डालने की सूरत में महफूज रास्ता देने की पेशकश की गई थी जिसे उन्होंने मुस्तरद कर दिया। शाम की हुकूमत का कहना है कि बागियों की जानिब से दमिश्क में आम शहरियों पर गोलाबारी की जा रही है जिसके बायस अब तक कम से कम 4 अफराद हलाक हो चुके हैं।
इंडिया में नायाब काले हिरन का गैर कानूनी शिकार करने के मामले में बॉलीवुड स्टार सलमान खान की जमानत की दरख्वास्त मंजूर हो गई है। जुमेरात को उन्हें काले हिरन के गैर कानूनी शिकार के मामले में मुजरिम करार देते हुए 5 साल की सजा सुनाई गई थी और उन्हें जोधपुर की सेंट्रल जेल में रखा गया था। कनाडा में बस और ट्रक के दरमियान टक्कर के नतीजे में जूनियर आइस हॉकी टीम के 14 अफराद हलाक हो गए हैं। रॉयल कैनेडियन माउंटेड पुलिस के मुताबिक बस पर हॉकी टीम के 28 अफराद सवार थे। सॉल्टकोट सूबे में हाईवे पर होने वाले इस एक्सीडेंट में 14 अफराद जख्मी भी हुए हैं। ये तो सब जानते हैं कि वर्जिश करने वालों की चर्बी कम हो जाती है, लेकिन ये बहुत कम लोग जानते हैं कि उनकी चर्बी आखिर कहाँ जाती है। यही बता रही हैं तहमीना कुरैशी।
वर्जिश करने वालों की चर्बी आखिर कहाँ जाती है? कई डॉक्टरों, गजाई माहिरीन और ट्रेनर्स ने इस सवाल का गलत जवाब दिया। अमूमी तौर पर यह समझा जाता है कि चर्बी तवानाई और गर्मी में तब्दील हो जाती है या फिर पट्ठों या उजलों में बदल जाती है। ताहम बरतानवी मेडिकल जर्नल में शाया होने वाली तहकीक के मुताबिक चर्बी कार्बन डाइऑक्साइड और पानी में तब्दील हो जाती है और इस काम में फेफड़ों का सबसे अहम किरदार होता है। तहकीक के मुताबिक चर्बी जिस्म से पानी, पेशाब, पसीने, सांस और दीगर सियाल की शक्ल में बाहर आती है। दूसरे अल्फाज में तौर पर हम जो वजन कम करते हैं वो सांस की शक्ल में बाहर निकालते हैं।
ये बीबीसी उर्दू सर्विस है। یہ نیوز بلٹن اس وقت آپ فیس بک پر بی بی سی اردو کے پیج پر لائیو بھی ملاحظہ کر رہے ہیں اور ورچوئل کرنسی کے حوالے سے خبر ابھی ہم نے بلٹن کا حصہ بھی بنائی. ویب سائٹ پر اس خبر پہ کامنٹ کرتے ہوئے یاسر ہر کہتے ہیں کہ جس نے بھی ورچوئل کرنسی کا سوچا بہت ذہین ہے, یہ حکومتوں کے اثر سے آزاد ہونے کی اچھی کوشش ہے. جبکہ عطا محمد کہتے ہیں کہ ہمارے ہاں تو سکوں کو بھی دانتوں میں دبا کر دیکھتے ہیں کہ اصلی ہے یا نہیں, ورچوئل کرنسی کون خریدے گا. اس کے علاوہ سلمان خان کی سزا اور پھر ضمانت کی خبریں خاصی دلچسپی سے قارئین پڑھ رہے ہیں. خبروں کا سلسلہ آگے بڑھاتے ہیں. ایران کے وزیر مواصلات کے مطابق ایران کے سائبر انفراسٹرکچر پر بڑے پیمانے پر ہونے والے سائبر اٹیک کے نتیجے میں ملک بھر میں انٹرنیٹ سروس اور ویب سائٹس متاثر ہوئیں. ایرانی حکام نے ضمن میں آج ہنگامی اجلاس بھی طلب کیا ہے. خبر کی تفصیلات ذیشان علی کی زبانی.
سائبر اٹیک کے باعث سرکاری ادارے بھی بڑی حد تک متاثر ہوئے, تاہم ملک میں تیزی سے راؤٹرز, انٹرنیٹ سروسز اور سرورز دوبارہ بحال کیے جا رہے ہیں. وزیر مواصلات محمد جاوید ازاری کے مطابق سائبر حملے کے باعث نظام میں کمزوریوں کا اندازہ ہوا ہے اور انہیں دور کرنے کی کوشش کی جا رہی ہے, جبکہ حملے کی سورس بھی ڈھونڈی جا رہی ہے. وزیر مواصلات نے ایک تصویر بھی ٹویٹ کی جس میں سائبر حملے سے متاثر ہونے والے کمپیوٹر کی اسکرین پر امریکی پرچم کی تصویر نظر آ رہی تھی.
جاپان نے دوسری جنگ عظیم کے بعد پہلی مرتبہ اپنی فوج کے مرین یونٹ کو بحال کیا ہے. مرین یونٹس کو بحال کرنے کا مقصد ان دور دراز جزیروں کی حفاظت کرنا ہے جنہیں چین سے خطرہ ہو سکتا ہے. شمالی اور جنوبی کوریا کے حکام دونوں ممالک کے سربراہوں کے درمیان براہ راست ٹیلیفون لائن کے قیام پر مذاکرات کر رہے ہیں. اس ٹیلیفون لائن کے ذریعے شمالی کوریا کے سربراہ کم جونگ ان کے پیونگ یانگ میں دفتر کا پہلی مرتبہ سیول میں جنوبی کوریا کے صدر مون جے ان کے ساتھ براہ راست رابطہ ہوگا. دونوں ممالک کے سربراہ نئی براہ راست ٹیلیفون لائن کو رواں ماہ کے آخر میں ہونے والی ملاقات سے قبل استعمال کرنے کا ارادہ رکھتے ہیں. لندن میں بڑھتے ہوئے چاقو زنی اور فائرنگ کے واقعات سے نمٹنے کے لیے 300 اہلکاروں پر مشتمل اضافی پولیس نفری تعینات کی جا رہی ہے. رواں سال 55 قتل کی تحقیقات کا آغاز کیا گیا, جبکہ مارچ کے مہینے میں نیو یارک کے مقابلے میں لندن میں کہیں زیادہ قتل کی وارداتیں دیکھنے میں آئیں. اور اب کھیلوں کی خبروں کے ساتھ تہمینہ قریشی.
آسٹریلیا میں ہونے والے کامن ویلتھ گیمز 2018 میں آج پاکستان اور انڈیا کے درمیان کھیلا گیا ہاکی میچ 2-2 گول سے برابر ہو گیا. ساحلی شہر گولڈ کوسٹ میں ایک انتہائی دلچسپ مقابلے کے بعد پاکستان نے اس میچ کے اختتامی لمحات میں سکور برابر کر دیا. انڈیا کی جانب سے پہلا گول دلپریت سنگھ نے میچ کے 13th منٹ میں کیا, جس کے 7 منٹ بعد ہی ہرمپریت سنگھ نے انڈیا کی جانب سے دوسرا گول کر ڈالا. میچ کے 39th منٹ تک تو بازی انڈیا کے ہاتھ میں ہی تھی, لیکن محمد عرفان جونیئر نے 39th منٹ میں ہی پاکستان کی طرف سے پہلا گول کر دیا. اس کے بعد میچ کے اختتامی لمحات میں صرف 7 سیکنڈ ہی بچے تھے جب علی مبشر نے پینلٹی کارنر پر گول کر کے اپنی ٹیم کو شکست سے بچا لیا. خیال رہے کہ کامن ویلتھ گیمز میں پاکستان اب تک 2 میچز کھیل چکا ہے اور اس کے دونوں ہی میچ برابر رہے ہیں, جبکہ انڈیا کا یہ پہلا میچ تھا. کامن ویلتھ گیمز میں آج ہونے والے دیگر مقابلوں میں انگلینڈ کی ٹیم نے 3 مزید طلائی تمغے حاصل کیے ہیں. اب تک آسٹریلیا 15 طلائی تمغوں کے ساتھ سر فہرست ہے, جبکہ انگلینڈ کی ٹیم 13 طلائی تمغوں کے ساتھ دوسرے نمبر پر ہے. اسلام آباد میں کھیلے جانے والے ڈیوس کپ میں پاکستان کو ازبکستان سے 2 سنگلز اور 1 ڈبلز میچ میں شکست کا سامنا کرنا پڑا. پاکستان کے عقیل خان اور اسام الحق قریشی کو ڈبلز مقابلے میں ازبکستان کے ڈینس اسٹومن اور جوربک کریموف نے 6-2 اور 6-4 سے شکست دے دی. سنگلز مقابلے میں ڈینس اسٹومن نے عقیل خان کو 6-1 اور 6-3 سے ہرا دیا, جبکہ دوسرے سنگلز مقابلے میں مزمل مرتضیٰ کو خمایوں سلطانوف نے 6-3 اور 6-1 سے شکست دی. 7th انڈین پریمیئر لیگ کا پہلا میچ آج ممبئی میں 2-time winners چینائی سپر کنگز اور ڈیفینڈنگ چیمپئنز ممبئی انڈینز کے درمیان کھیلا جا رہا ہے.
موسم کا احوال سنیے نازیہ گلزار سے.
محکمہ موسمیات نے آئندہ 24 گھنٹوں کے دوران ملک کے بیشتر علاقوں میں موسم خشک جبکہ وسطی اور جنوبی علاقوں میں گرم رہنے کی پیش گوئی کی ہے. تاہم راولپنڈی، مالاکنڈ، ہزارہ، بالائی فاٹا اور کشمیر میں چند مقامات پر تیز ہواؤں اور گرج چمک کے ساتھ بارش کا امکان ہے. ادارے کے مطابق اتوار اور پیر کے دوران بالائی سندھ میں کہیں کہیں گرج چمک اور تیز ہواؤں کے ساتھ بارش ہو سکتی ہے. آج تربت، حیدرآباد اور سکھر میں گرمی کی شدت سب سے زیادہ رہی, جہاں درجہ حرارت 41 ڈگری سینٹی گریڈ کے لگ بھگ ریکارڈ کیا گیا.
یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے تھے.